शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2089 साल मङ्सिर 12 गते सोमबार, नेपाल सम्बत 1143, नोभेम्बर 28 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नयाँ सरकार गठनमा शक्ति राष्ट्रको चासो, नागरिक उन्मुक्ति पार्टी र प्रभु शाह समूहसँग सहकार्य गर्ने गठबन्धनको प्रस्ताव।
आफ्नै निर्वाचन क्षेत्रबाट पराजित 6 मन्त्री निर्धक्क सिंहदरबारमा राजीनामा दिनुपर्ने आधारभूत नैतिकतालाई बेवास्ता।
दोलखाका 10 केन्द्रको मतदान रद्द, मङ्सिर 14 गते पुनः मतदान हुने।
चीनमा राष्ट्रपति विरुद्ध प्रदर्शन, लकडाउनको विरोध।
र विश्वकप फुटबलमा क्यानाडा क्रोएसियासँग 4-1 गोलले पराजित।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डुवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डुवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुवाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वादमा।
नियमित दुध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऊ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सत्ता गठबन्धनले नयाँ सरकार गठनको गृह कार्य थाल्दै गर्दा शक्ति राष्ट्रहरूले चासो देखाउन थालेका छन्। संसदीय निर्वाचनको मतपरिणाम आइ नसक्दै दुई छिमेकी भारत र चीनका साथै अमेरिका समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सक्रिय भएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सत्ता गठबन्धनका दुई शीर्ष नेतालाई भेटेर बधाई दिनुका साथै नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको छ। राजदूत श्रीवास्तव शनिबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार र साँझ काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो। स्रोतका अनुसार राजदूत श्रीवास्तवले आगामी राजनैतिक सहकार्यबारे चासो व्यक्त गरेपछि देउबा र प्रचण्ड दुवैले नतिजा आउने क्रम जारी रहेको र पूरै नतिजा आएपछि नयाँ सरकार निर्माणमा लाग्ने बताउनु भएको थियो। निर्वाचनको परिणाम नआउँदै गठबन्धनका शीर्ष नेताहरूले भेटेरै भारतीय राजदूतले बधाई दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिका, चीन र युरोपेली मुलुकका दूतावासले नेपालमा निर्वाचनपछि बन्ने सरकार र अहिलेको घटनाक्रमबारे जानकारी लिइरहेका छन्। अमेरिकाले मानवाधिकार, तिब्बती शरणार्थी र चिनियाँ चासोलाई केन्द्रमा राखेर नेपालमा नयाँ सरकार कस्तो बन्छ भनेर जिज्ञासा राखिरहेको छ। ऊर्जा र पूर्वाधार विकासका लागि अमेरिकी अनुदान सम्बन्धी MCC सम्झौता संसदबाट अनुमोदन गराउने क्रममा उत्तरी छिमेकी चीन नै टीका टिप्पणीमै उत्रिएको थियो। 12 बुँदे व्याख्यात्मक टिप्पणीसहित MCC सम्झौता अनुमोदन गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी भ्रमणको तयारीमा हुनुहुन्थ्यो, तर स्टेट पार्टनरसिप प्रोग्राम SPP साझेदारीबाट नेपाल पछाडि हटेपछि प्रधानमन्त्री देउवाको भ्रमणको कार्यक्रम सार्वजनिक नहुँदै रद्द भयो। बढ्दो अमेरिकी चासोलाई नयाँ सरकारले कसरी लिन्छ भन्नेमा चीनले पनि विशेष ध्यान दिइरहेको छ। अमेरिकी इन्डो पेसिफिक स्ट्राटेजी IPSमा असन्तुष्ट चीनले नेपाललाई आफ्नो ग्लोबल सेक्युरिटी इनिसिएटिभ GSI को साझेदार बनाउन चाहेको छ। कात्तिकमा आयोजित GSI सम्बन्धी कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी गराउने विषयमा सरकार र राष्ट्रपति कार्यालय बीच विवाद समेत भएको थियो। राष्ट्रपति सी जिनफिङको अवधारणामा सन् 2013 सुरु भएको बेल्ट एन्ड रोड इनिसिएटिभ BRI नेपालको नयाँ सरकारले कसरी अगाडि बढाउला भन्ने पनि चासो चिनिया चासो छ। नेपाल निर्वाचनमा होमिएका बेला गत कार्तिक 25 चीनका संस्कृति तथा पर्यटन मन्त्रालयको उपमन्त्री ली चुन काठमाडौँ आउनुभएको थियो। नयाँ सरकारमा शक्ति राष्ट्रको चासो, कान्तिपुरमा समाचार छ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले भावी सरकार गठनको बहुमत सुनिश्चित गर्न स्वतन्त्र र साना दलसँग सम्वाद थालेका छन्। 275 सदस्यीय प्रतिनिधि सभामा बहुमतको लागि 138 सांसद चाहिने भए पनि अहिलेसम्मको मतपरिणाममा गठबन्धनको बहुमत सुनिश्चित भइसकेको छैन। अपुग सीमित सीट पूरा गर्न नेताहरूले साना दल र स्वतन्त्र सांसदसँग सम्पर्क थालेका हुन्। आइतबार रातिसम्मको मतपरिणाम अनुसार सत्तारूढ गठबन्धन बहुमततर्फ उन्मुख भएको छ। हालसम्म काङ्ग्रेस 53 क्षेत्रमा विजय भएको छ भने 3 क्षेत्रमा अगाडि छ। माओवादी 17 र एकीकृत समाजवादी 10 क्षेत्रमा विजय भएको छ। लोसपाका उम्मेद्वार 4 र जनमोर्चाका 1 क्षेत्रमा विजय भएको छ। प्रत्याशीतर्फ बाहेक सत्तारूढ गठबन्धनलाई बहुमतको लागि 47 सीट पुग्दैन। हालसम्म प्राप्त समानुपातिक मतगणना अनुसार काङ्ग्रेसले समानुपातिकमा कम्तीमा 30-32 र माओवादीले कम्तीमा 12-14 सीट जित्ने देखिन्छ। गठबन्धनमा रहेका एकीकृत समाजवादी र लोसपाले थ्रेस होल्ड कटाउने नकटाउने निश्चित छैन। यी दुई दलले थ्रेस होल्ड नकटाउँदासम्म गठबन्धनलाई बहुमतको लागि 1-4 सीट पुग्दैन। सरकार गठनमा कठिन अङ्क गणित नहोस् भनेर गठबन्धनका शीर्ष नेताले 4 सीट जितेको नागरिक उन्मुक्ति पार्टी र 2 सीट जितेको प्रभु शाह समूहसँग संवाद थालेका हुन्। गठबन्धनका नेताहरूले प्रतिनिधि सभा तर्फ 4 सीट जितेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र शाहको समूहसँग सहकार्यको प्रस्ताव गरिसकेका छन्। यसबाहेक काङ्ग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाटै चुनाव जितेका अमरेश सिंह पनि गठबन्धनका केही नेतासँग सम्पर्कमा छन्। यी सबै सहकार्यको लागि तयार भए गठबन्धनमा थप 7 सांसद जोडिनेछन्। सरकार गठनको लागि गठबन्धनको गृह कार्य नागरिक उन्मुक्ति र प्रभु शाह समूहसँग सहकार्यको प्रस्ताव नयाँ पत्रिकामा समाचार छ।
सरकारमा रहेका 6 मन्त्री प्रतिनिधि सभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन्। आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन्। प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेका छैनन्। गृहमन्त्री बालकृष्ण खाँड, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भूषाल, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज र मन्त्री परिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित हुनुभएको छ। गृहमन्त्री खाँड प्रधानमन्त्रीपछि दोस्रो वरियतामा कायमै हुनुहुन्छ। अरू मन्त्रीले पनि उहाँभन्दा फरक देखिन आवश्यक ठानेका छैनन्। खाँड रूपन्देही 3 राप्रपाका दीपक बोहरासँग पराजित हुनुभएको छ। शनिबार सम्पन्न मतगणनामा बोहराले 36,717 मत ल्याउँदा काङ्ग्रेस उम्मेद्वार खाँडले 34,036 मत मात्रै पाउनुभयो। यद्यपि श्रीमती मन्जु खाँड काङ्ग्रेसको समानुपातिक सूचीमा खस आर्यतर्फ 6 नम्बरमा हुनुहुन्छ। उहाँ सांसद बन्ने पक्का पक्की छ। गृहमन्त्रीका भाइ रामकृष्ण रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयर हुनुहुन्छ। राजनैतिक शक्तिलाई परिवारमा केन्द्रित गरेको भनेर कार्यकर्ताको चर्को असन्तुष्टिबीच गृहमन्त्री खाँड पराजित हुनुभएको हो। राजीनामाका विषयमा प्रतिक्रिया लिन खोज्दा उहाँ उपलब्ध हुन चाहनु भएन। निजी सचिव नरेन्द्र केसीले भने गृहमन्त्रीले राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले तत्काल कुनै निर्णय नगर्न निर्देशन दिएकाले राजीनामा रोकिएको बताउनुभयो। गृहमन्त्री आफै पराजित हुनु भनेको चुनाव निष्पक्ष रूपमा सम्पन्न भएको प्रमाण हो। उहाँले भन्नुभयो, पराजित भएपछि गृहमन्त्रीले राजीनामा दिने सोच बनाउनु भएको हो तर प्रधानमन्त्रीले तत्काल कुनै निर्णय नगर्न भन्नुभएको छ। थप छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खाँडलाई आज बालुवाटार बोलाएको पनि उहाँले जानकारी दिनुभयो। खाँड हिजो मात्रै रूपन्देहीबाट काठमाडौँ फर्किनु भएको छ। खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी पनि 12-1 पराजित हुनुभयो। आइतबारसम्म 12 रहेका उहाँले काठमाडौँ फर्किएपछि प्रधानमन्त्रीलाई भेटेर सल्लाह गर्ने र आवश्यक निर्णय गर्ने बताउनुभयो। मैले मन्त्री पदबाट राजीनामा दिने विचार गरेको छु। काठमाडौँ पुगेपछि प्रधानमन्त्रीसँग सल्लाह गरेर त्यही अनुसार अघि बढ्छु, उहाँले भन्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री भूषाल ललितपुर 3 तेस्रो हुनुभयो, त्यो पनि फराकिलो अन्तरले। स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले 31,136 मत ल्याउँदा एमालेका अमृत खड्काले 12,963 र माओवादीकी भूषालले 8,769 मत पाउनुभयो। यो क्षेत्रमा भूषालको तेस्रो प्रतिस्पर्धा हो। माओवादी प्रतिनिधित्व गर्ने युवा तथा खेलकुद मन्त्री गहतराज बाँके 1 एमाले उम्मेद्वार सूर्यप्रसाद ढकालसँग पराजित हुनुभएको छ। आफ्नै निर्वाचन क्षेत्रमा पराजित 6 मन्त्री निर्धक्क सिंहदरबारमा राजीनामा दिने आधारभूत नैतिकतालाई मन्त्रीको बेवास्ता, कान्तिपुरमा समाचार छ।
निर्वाचन आयोगले दोलखाका 10 केन्द्रको मतदान रद्द गरेको छ। स्थलगत अध्ययन प्रतिवेदनको सिफारिसको आधारमा आइतबार आयोगको पूर्ण बैठकले 2 गाउँपालिकाका 10 केन्द्रको मतदान रद्द गरेको हो। रद्द भएका केन्द्रमा मङ्सिर 14 मतदान हुने आयोगले जनाएको छ। आयोगले 15 पुनः मतदान गराउन निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले 14 मतदान गराउने जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भएको छ। आयोगको पूर्ण बैठकले आइतबार 32 गाउँपालिका 2 स्थित जनज्योति मावि पुतली काठका क र ख सोही पालिकाको वडा छ स्थित बैतेश्वर माविका क ख र ग वडा तीनको कालीढुङ्गा माविका क ख र ग तथा तामाकोशी गाउँपालिका तीन स्थित हेल्थ पोस्ट भवन जफेका क र ख केन्द्रको मतदान रद्द गर्ने निर्णय गरेको थियो। रद्द गरिएका स्थानको मतदानका मतदान अधिकृतहरूले आएको टोलीलाई दिएको बयान अनुसार जबरजस्ती मतपत्र नियन्त्रणमा लिएर हस्ताक्षर गर्न बाध्य बनाएको र अटेर गरे हात काट्ने धम्की दिएको बताएका छन्। त्यसबारे मतदान केन्द्रमा खटिएका कर्मचारीसँग बयान र सोधपुछ गरिने र मतदान अधिकृतले बदनियत गरेको देखिए विभागीय कारवाही हुने प्रमुख आयुक्त थपलियाले बताउनु भएको छ। काङ्ग्रेस र माओवादीका कार्यकर्ताले ती स्थानमा मतदान अधिकृत कर्मचारी र सुरक्षाकर्मीलाई दबाव त्रास र प्रभावमा पारेर बुथ कब्जा गरेको भन्दै एमाले जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। उजुरी आयोगको केन्द्रीय कार्यालयमा आएपछि आयोगले सहसचिव यज्ञ भट्टराईको नेतृत्वमा स्थलगत अध्ययनको लागि टोली पठाएको थियो। सोही प्रतिवेदनको आधारमा आयोगले 10 केन्द्रको मतदान रद्द गर्नुका साथै मतदान स्थलमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई छानबिन गरी कारवाही गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। यस्तै स्याङ्जा र बाजुरामा पनि बुथ कब्जा गरेर फर्जी मतदान गरेको भन्दै परेका उजुरीमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ। स्याङ्जाको चापाकोट र बाजुराका 30 बढी केन्द्रको मतदान रद्द गर्न आयोगमा उजुरी परेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले जानकारी दिनुभयो। उजुरीपछि आयोगले बाजुरामा सहसचिव तुलसी बहादुर श्रेष्ठ र स्याङ्जामा फणिन्द्र गौतमलाई स्थलगत अध्ययन गर्न अध्ययन तथा अनुसन्धान गर्न पठाएको थियो। दुवै टोलीले प्रतिवेदन बुझाउन बाँकी छ। दोलखाका 10 केन्द्रको मतदान रद्द, 14 गते पुनः मतदान हुने कान्तिपुरमा समाचार रहेको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। संसदीय चारबाट प्रतिनिधि सभाका उम्मेद्वार रहेका संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुनः गणना माग गरेपछि शनिबार दिउँसो 3 गणना अवरुद्ध रहेको छ। गणना रोक्न मन्त्री स्वयं पुग्नु भएको थियो। मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएर पुनः गणनाको माग गर्नुभएको छ, जसका कारण मतगणना रोकिएको छ। कार्कीले मतगणनामा संलग्न कर्मचारीले एमालेको पक्षमा 606 थपेको आरोप लगाउँदै पुनः मतदान गर्न माग गर्नुभएको छ। स्थगित गणना सुचारू गर्न आइतबार बिहान 9 सर्वदलीय बैठक बसे पनि रातिसम्म निष्कर्षमा पुग्न सकेन। कार्कीले आइतबार पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। एमाले भने 606 घटाएर भए पनि मतगणना सुरु गर्नुपर्ने बताएको छ। पछिल्लो मतपरिणाम अनुसार काङ्ग्रेसका कार्की र एमालेका जगदीश कुसियात बीच कडा प्रतिस्पर्धा छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार जीवन कुमार श्रेष्ठले विवाद समाधान गरी छिटो मतदान सुरु गर्न आयोगमा निवेदन दिनुभएको छ। निर्वाचन आयोगले छिटो निचोड निकालेर अघि बढ्न सक्नुपर्छ, नभए पुनः निर्वाचनमा जानुपर्छ उहाँले भन्नुभएको छ। गणना स्थगित हुँदा कुसियतले 21,433 र कार्कीले 21,445 मत प्राप्त गरेका छन्। कार्की 12 मतले अगाडि छन्। सुनसरी 4 32 मध्ये 22 मतगणना भइसकेको छ। यो क्षेत्रमा 128,065 मतदाता रहेका छन्। कान्तिपुरमा समाचार छ।
निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मङ्सिर चारमा भएको प्रतिनिधि सभा र प्रदेश सभामा खसेको समानुपातिक मलको कुल मतको कुल तथ्याङ्क आयोगले सार्वजनिक गर्न नसकेको हो। देशभरिबाट प्राप्त समानुपातिक मतका आधारमा राजनैतिक दलको सिट निर्धारण हुने भएकाले कति मत खस्यो भन्ने विषयमा धेरैको चासो बढेको छ। कुल सदरमतका आधारमा 3% कम ल्याउने राजनीतिक दलको मत खेर जाने भएकाले पनि समानुपातिक मतबारे आम चासो बढेको हो। निर्वाचन आयोगले प्रत्यक्षतर्फ 61% मत खसेको प्रारम्भिक अनुमान गरेको छ, तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन। हालसम्म 92 लाख मतगणना भइसकेको छ। यसपटक कुल मतदाता 1,79,88,750 भएको आयोगले जनाएको छ। कुल मतदाताको 61% 1,09,73,137 हुन आउँछ। समानुपातिकमा भने प्रत्यक्षतर्फभन्दा बढी मत खसेको छ, किनकि निर्वाचनमा खटिएका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेलमा रहेका कैदीबन्दीले समेत समानुपातिकमा मत खसाल्ने मौका पाएका थिए। त्यसकारण पनि समानुपातिकमा प्रत्यक्षतर्फभन्दा बढी मत खसेको, तर अहिलेसम्म यति मत खस्यो भनेर आयोगले तथ्याङ्क सार्वजनिक गरिसकेको छैन। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले सबै मतगणना नभएसम्म तथ्याङ्क सार्वजनिक गर्न सम्भव नहुने बताउनुभयो। एकिन तथ्याङ्क सबै मतगणना भइसकेपछि मात्रै आउँछ। कुनै पनि जिल्लाको परिणाम तलमाथि भएको हुन सक्ने भएकाले समानुपातिकतर्फ खसेको मत तथ्याङ्क सार्वजनिक नगरिएको हो। उहाँले भन्नुभयो, अपडेट भइरहेको छ, गणना भएका जिल्लाको मात्रै तथ्याङ्क सार्वजनिक गर्नुले कुनै अर्थ पनि राख्दैन। उहाँका अनुसार प्रत्यक्षतर्फ र समानुपातिकमा 61% अनुमानित हो। सबै मतगणना भइसकेपछि मात्रै कुल खसेको मतको तथ्याङ्क आयोगले सार्वजनिक गर्ने उहाँले स्पष्ट पार्नुभयो। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 92,07,167 मतगणना भएको छ, जसमध्ये प्रतिनिधि सभातर्फ नेकपा एमाले 25,11,000 मत प्राप्त गरेको छ भने नेपाली काङ्ग्रेसले 23,81,000 मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 10,58,000, नेकपा माओवादी केन्द्रले 10,49,000, राष्ट्रिय प्रजातन्त्र पार्टीले 5,43,000, जनता समाजवादी पार्टी जसपाले 3,14,000, जनमत पार्टीले 2,51,000, नेकपा एकीकृत समाजवादीले 2,47,000, नागरिक उन्मुक्ति पार्टीले 2,36,000, लोकतान्त्रिक समाजवादी पार्टीले 1,25,000 मत प्राप्त गरेका छन्।
निर्वाचन परिणाम नआउँदै काङ्ग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा फाइट गर्दै प्रधानमन्त्री बन्ने घोषणा गर्नुभएको छ। तर काङ्ग्रेस सांसदहरूको गुटगत अङ्कगणितमा भने उहाँ कमजोर देखिनुहुन्छ। कुनै मिराकल भएन भने प्रधानमन्त्रीका दावेदार रहेका पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने निश्चित देखिन्छ। काङ्ग्रेसमा प्रधानमन्त्रीका आकांक्षी आधा दर्जन छन्। उनीहरूले पार्टीभित्र र बाहिर समेत आफ्नो पक्षमा माहौल बनाउन औपचारिक तथा अनौपचारिक भेटघाटलाई तीव्रता दिएका छन्। संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति प्रकाशमान सिंह, पूर्व महामन्त्री शशाङ्क कोइरालाको दावी छ। यस्तै इतर समूहबाट शेखर कोइराला महामन्त्री गगन थापाले दावी गर्दै आएका छन्। संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेद्वार बन्ने काङ्ग्रेसको विधानको व्यवस्था रहेको छ। नेतृत्व चयन हुन नसकेको अवस्थामा संसदीय दलमा 50%भन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ। 6 जना प्रधानमन्त्री बन्ने रेसमा रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ, जसले गर्दा दलको निर्वाचनमा बहुमत जुटाउन जसले सक्छ उही संसदीय दलको नेता बन्नेछ। काङ्ग्रेसले प्रत्यक्षमा अहिलेसम्म 56 स्थानमा जित निकाल्ने सम्भावना छ। आइतबार रातिसम्मको मतपरिणाम अनुसार उसले 53 स्थानमा जित निकालिसकेको छ भने 3 स्थानमा अग्रता लिइरहेको छ। यसमध्ये संस्थापन समूह अर्थात् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट भनेर चिनिएका 32 सांसद छन्। यस्तै शेखर गगन समूह भनेर चिनिएका 21 जना छन्। यस हिसाबले हेर्दा गगन कमजोर देखिन्छ। सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजू राणा मार्फत निर्वाचित सांसदहरूलाई छलफल गरिरहनु भएको छ। महामन्त्री थापाले अनौपचारिक औपचारिक रूपमा भेटघाटलाई तीव्रता दिनुभएको छ। गगन निकट स्रोतका अनुसार थापाले निर्वाचित सांसद र काङ्ग्रेस बाहेकका दलका नेतासँग पनि छलफल गरिरहेका छन्। निर्वाचित भए लगत्तै उहाँले दल र दल बाहिरका नेतासँग अनौपचारिक र औपचारिक रूपमा छलफल गरिरहनु भएको छ। स्रोतले भन्यो, गगनलाई संसदीय दलको नेता बन्न कति सहज शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
नेपाल बैंक डबल धमाका मुद्दती खाता हुन्छ सावा रकम दब्बर पाँच वर्ष नौ महिना उन्तिस दिनमा। साथै नेपाल बैंक डबल धमाका रेमिट्यान्स मुद्दती खाता पाइन्छ सावाको दुई गुणा रकम पाँच वर्ष पाँच महिनामा। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा। अब बाँकी समाचार। लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मण लाल कर्ण पूर्व मन्त्री हुनुहुन्छ, तर उहाँले यसपटक आफ्नो जमानत नै जोगाउन सक्नु भएन। पर्सा एकबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका कर्णले 1,117 मत मात्रै पाउनुभयो, जुन 48,526 सदरमतमा 2.3% मात्रै हो। सदरमतको 10% ल्याउन नसके उम्मेद्वारको जमानत जफत हुने कानुनी व्यवस्था छ। प्रतिनिधिसभातर्फका उम्मेद्वारले मनोनयन दर्ता गर्दा कानूनअनुसार धरौटी बापत 10,000 रुपियाँ जम्मा गरेका हुन्छन्। कर्ण 2064 र 2070 समानुपातिक प्रणालीबाट सभासद बन्नुभएको थियो। 74 भने पर्सा 4 प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो। जनता समाजवादी पार्टी जसपाका नेता एवं पूर्व मन्त्री राजेन्द्र श्रेष्ठको पनि कर्णकै जस्तै अवस्था बेहोर्नु भएको छ। मध्यावधि निर्वाचन 2051 निर्वाचित श्रेष्ठ 2074 भने समानुपातिक सांसद हुनुहुन्थ्यो। काठमाडौँ 7 चुनाव लडेका उहाँले कुल सदरमतको 6.8% मात्रै मत प्राप्त गर्नुभयो। एमालेबाट टिकट नपाएपछि काठमाडौँ 7 स्वतन्त्र भएर उठ्नु भएको थियो नेता रामवीर मानन्दर, उहाँले 3% मत मात्रै प्राप्त गर्नुभयो। बाँके 2 काङ्ग्रेसका उम्मेद्वारको जमानत जफत भएको छ। सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका सुदीप नरसिंह राणाले 4,403 मत मात्रै पाउनु भएको छ। एमाले टिकट नदिएपछि नेत्री गङ्गा चौधरी दाङ एकबाट स्वतन्त्र उम्मेद्वार बन्नुभयो। 1,091 मत मात्रै ल्याएकी उहाँको पनि जमानत जफत भएको छ। काठमाडौँ 5 उठेकी रन्जु नेउपाने दर्शनाको पनि जमानत जफत भएको छ। विगतमा विवेकशील साझामा रहेकी नेउपानेले यसपटक स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो। उहाँले 44,249 सदरमतमध्ये 6,600 मात्रै प्राप्त गर्नुभयो, जुन 1.4% मात्रै हो। झापा 5 प्रतिनिधिसभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लड्न पुगेका युग पाठकको पनि जमानत जफत भएको छ। स्वतन्त्र उम्मेद्वारी दिएका उहाँले जम्मा 356 मत मात्रै ल्याउनु भएको थियो, जसको जमानत नै जोगिएन। शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर 5 सुरु भएको यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट आइतबार सकिएको छ। थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले 1 क्यालिब्रेसन फ्लाइट गरेको हो। 3 कम्पनीले प्रतिवेदन बुझाउनेछ। पूर्व घोषित मिति पुस 17 विमानस्थल सञ्चारमा ल्याउने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। विमानस्थलको पूर्वपट्टि रहेको रिठे पानी डाँडा कटान भइरहेको छ। 16 डाँडा कटानपछि क्यालिब्रेसन फ्लाइट भएको हो। बाँकी 24 कटान बाँकी छ। ठेकेदार कम्पनी उमाइन गाल्भा जेबीले वैशाख मा डाँडा कटान सकिसक्नुपर्ने सम्झौता छ। पुस 17 सुरु गर्न पोखरा विमानस्थल तयार। नयाँ कान्तिपुरमा समाचार रहेको छ।
न्यू रोड स्थित काठमाडौँ मल अगाडि अचेल मोमो पसलदेखि कफी पसलसम्म देख्न पाइन्न। सल पसलदेखि पोते पसलसम्मको गज्याङ गुजुङ पनि देखिँदैन। मल उक्लिने भर्याङमा बसेर खुला टुँडी खेल मजाले हेर्न सकिने भएको छ। काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउने क्रममा मल अगाडिका अनधिकृत संरचना पनि हटाएपछि यो सम्भव भएको हो। तर डोजर लगाएका संरचना नबनाइँदा कोतरिएका नमिलेका अंशले सहर नै कुरूप बनेको छ। काठमाडौँ मल आसपास मात्रै होइन, जति पनि ठाउँमा महानगरले अनधिकृत संरचना भत्काएको छ ती सबै ठाउँ अस्तव्यस्त बनेका छन्। महानगरले भत्काएर छाडेका संरचना अझै बनेनन्। नयाँ पत्रिकामा समाचार छ।
वैदेशिक रोजगारीमा गएका नेपालीले नियमअनुसार उनीहरूलाई कम्पनीहरूले आइपिओमा छुटाएको 10% आरक्षित सेयर पाउन विप्रेसन रेमिट्यान्स खाता खोल्नुपर्ने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार निष्कासित प्राथमिक सेयरमा आवेदन दिन चाहनेले अनुमति पत्र आसपास सदस्य बैङ्क तथा वित्तीय संस्था मार्फत आफ्नो विप्रेसन रेमिट्यान्स बचत खाता खोली सी आसबा र रजिस्ट्रेसन नम्बर लिनुपर्ने भएको हो। सीआरएन लिनको लागि सी आसबा सदस्यत्वता प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई सी आसबा प्रणालीमा आफ्नो ग्राहकको विप्रेसन बचत खाता तथा सोका लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्ट गर्ने व्यवस्था गरिसकेको सीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा गएकाले आरक्षित सेयर पाउन रेमिट्यान्स खाता खोल्नुपर्ने नयाँ पत्रिकामा समाचार छ।
र दुई दशकदेखिको चर्चा परिचर्चा, 51 अर्ब रुपियाँ लगानी र 13 वर्ष लामो निर्माण समय लागेको मेलम्ची खानेपानी आयोजना अन्तत अस्थायी आयोजनाको रूपमा परिणत हुने सम्भावना बढेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा 2077 सालमा आएको भीषण वर्षा र पहिरोसँगै बालुवाको लेदो बगेर मेलम्ची खानेपानीको मुहानमा समस्या पारेपछि यो आयोजना हिउँदमा चल्ने र वर्षायाममा नचल्ने गरी अस्थायी बन्न पुगेको हो। यसबीचमा 0.5 अर्ब रुपियाँ लगानी भएको आयोजना वर्षभरि सञ्चालनमा ल्याउने गरी सरकारले कुनै तयारी गरेको छैन। वर्षायाममा आयोजनाको मुहान बन्द गर्ने र हिउँदमा सञ्चालनमा ल्याउने ध्यान मात्रै सरकारको देखिएको छ। मेलम्ची खोलामा बाढी आएको 2 वर्ष बितिसकेको, राजधानीका बासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्त्वपूर्ण यो आयोजना वर्षैभरि कसरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर सरकारले अहिलेसम्म छलफल समेत चलाएको छैन। यसले यो आयोजनाको भविष्यमाथि नै प्रश्न चिन्ह लगाएको छ। 13 वर्षमा 51 अर्ब खर्च, आयोजना अस्थायी, कारोबार दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। चीनमा कोरोना भाइरस नियन्त्रणको लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शन भएका छन्। साङ्घाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी जिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्। त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्याएको उल्लेख बीबीसीले गरेको छ। यस्तै राजधानी बेजिङ र नान्जिङका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। नान्जिङ कम्युनिकेसन युनिभर्सिटीमा सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ। सामाजिक सञ्जाल तथा अनलाइनहरूमा विद्यार्थीले प्रदर्शन गरेका तस्विर तथा भिडियो सार्वजनिक भएका छन्। चिनिया कम्युनिष्ट पार्टी र नेतृत्व विरुद्ध भएको पछिल्लो प्रदर्शन निकै दुर्लभ मध्येको एक भएको बताइएको छ। अधिकारी र सौम्य चिनिया समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनी विरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो। निषेधाज्ञाका समयमा उरुम्ची स्थित एक अपार्टमेन्टमा फैलिएको आगलागीमा 10 जनाको ज्यान गएको थियो। उनीहरूको मृत्युपछि निकालिएको जुलुस चीनको शून्य कोभिड नीति विरुद्ध आक्रोशमा बदलिएको छ। चिनिया अधिकारीहरूले भने कोरोना भाइरस सम्बन्धी प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको अस्वीकार गरेका छन्। तर कयौं इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवश्यक घरहरूमा लगाइएको कडा लकडाउन कारक भएको जनाएका छन्। चीनको ठूलो सहर तथा विश्वव्यापी व्यापारिक केन्द्र साङ्घाईमा भएको प्रदर्शनका सहभागीले सी जिनपिङ राजीनामा देऊ, कम्युनिष्ट पार्टी राजीनामा देऊ भन्दै नाराबाजी समेत गरेको जनाइएको छ। सेतो ब्यानर बोकेका कतिपय सहभागीले पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्र देऊ लगायतका नारा लगाएका थिए।
अब विश्वकप फुटबल,
फिफा वर्ल्ड कप फुटबल 2022 अपडेट। वर्ल्ड कप अपडेटका साथमा
महारुद्र आयुर्वेद हस्पिटल प्राली ग्वारको B&B हस्पिटलको अगाडि नेचर भिजिट ट्राभल्स एन्ड टुर मेन भवन नयाँ बानेश्वर लिवास कलेक्सन सोरखुट्टे नयाँ बजार।
फिफा विश्वकप फुटबल 2022 पूर्व विश्व विजेता द्वय जर्मनी र स्पेनले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। गैराती भएको खेलमा बराबरी गरेसँगै जर्मनीको अन्तिम 16 आशा जीवितै रहेको छ भने स्पेन सहज अवस्थामा छ। समूह ईको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलको 62 मिनटमा स्पेनले अल्भारो मोराटाको गोलबाट अग्रता लियो। त्यसपछि दबावमा परेको जर्मनीले 83 मिनटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि फुल क्रुगले गोल गरेका थिए। बराबरी गरेसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेनको चार अङ्क भएको छ, दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको तीन तीन अङ्क छ, जर्मनी एक अङ्क जोडेर पुछारमा रहेको छ। अब अन्तिम चरणमा जर्मनी र कोस्टारिका तथा जापान र स्पेन बीच खेल हुनेछ। यसैबीच गैराती नै भएको खेलमा विश्वकपको साबिक उपविजेता क्रोएसिया आइतबार राति क्यानाडालाई 4-1 गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। समूह एफमा क्रोएसियाले 2 खेलबाट 4 अङ्क बनाएको छ। यसै समूहको दोस्रो स्थानमा रहेको मोरक्कोले 4 अङ्क बनाएको छ। गोलअन्तरमा मोरक्को दोस्रो स्थानमा रहेको छ। अप्रत्याशित नतिजा बेहोरेको बेल्जियम तेस्रो स्थानमा छ। लगातार दोस्रो खेलमा पराजित क्यानाडा प्रतियोगिताबाट बाहिरिएको छ। चालु विश्वकपको पहिलो चरणबाट बाहिरिने क्यानाडा दोस्रो टोली बन्यो। यसअघि आयोजक कतार बाहिरिसकेको छ। खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा क्यानाडाले सनसनी मचाउँदै खेलको दोस्रो मिनटमा अग्रता लिएको थियो। क्यानाडाले अग्रता रक्षा गर्न नसक्दा हारको सामना गर्नु पर्यो। क्यानाडाका अल्फोन्सो डेभिसले 1-0 गोल गरेका थिए, तर उनले ताहान बुकानको क्रसमा हेड गोल गरेका हुन्। क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै क्यानाडालाई सहजै पराजित गर्यो। मोरक्कोले फिफा विश्वकपमा 24 वर्षपछि जित निकाल्दा युरोपकै शक्तिशाली राष्ट्र बेल्जियम स्तब्ध भएको छ। अफ्रिकन राष्ट्र मोरक्कोले कतार विश्वकप फुटबल प्रतियोगितामा हिजो बेलुकी बेल्जियमलाई 2-0 गोलले पराजित गरेको हो। समूह एफको खेलमा मोरक्कोले रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। यस्तै कोस्टारिकाले विश्वकप फुटबलमा जापानमाथि 1-0 अप्रत्याशित नतिजा निकाली नकआउट चरणको आशा जीवितै राखेको छ। कोस्टारिकालाई हराउँदा जापान सिधै प्री क्वार्टर फाइनल पुग्ने थियो। अब जापानले तेस्रो तथा अन्तिम खेलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नयाँ सरकार गठनमा शक्ति राष्ट्रको चासो, नागरिक उन्मुक्ति पार्टी र प्रभु शाह समूहसँग सहकारी गर्ने गठबन्धनको प्रस्ताव।
आफ्नै निर्वाचन क्षेत्रबाट पराजित 6 मन्त्री निर्धक्क सिंहदरबारमा राजीनामा दिनुपर्ने आधारभूत नैतिकतालाई व्यवस्था।
दोलखाका 10 केन्द्रको मतदान रद्द, मङ्सिर 14 गते पुनः मतदान हुने।
चीनमा राष्ट्रपति सी विरुद्ध प्रदर्शन, लकडाउनको विरोध।
र विश्वकप फुटबलमा जर्मनी र स्पेन बराबरीमा क्यानाडा क्रोएसियासँग 4-1 गोलले पराजित।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।